أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والذين جاهدوا فينا لنهدينهم سبلنا وقال رسول الله صلى الله عليه وسلم ما اجتمع قوم يذكرون الله حفت عليهم الملائكة وغشيت عليهم الرحمة ونزلت عليهم السكينة وذكرهم الله في من عنده أو كما قال عليه الصلاة والسلام. جب جمعے کا دیکھو اور بیان شروع ہونے کا وقت شروع ہو جائے تو اس وقت نفل پڑھنے کی اجازت مسجد کے اندر نہیں ہے. اگر کسی کو نفل پڑھنی ہو تو ایک طرف جا کر کے دین پڑھ, کیونکہ دین کا ایک مسئلہ سیکھ لینا, فقہاء نے لکھا کہ دین کا ایک مسئلہ سیکھ لینا 1000 رکعت نفل سے زیادہ افضل ہے. انسان پوری رات کی 1000 رکعت نفل نہیں پڑھ سکتا, اور برا آدمی ہو تو ایسے پھینک جائے گا. شریعت نے آسان راستہ نکالا ہے, اگر ایک مسئلہ سیکھ لے 1000 رکعت نفل سے زیادہ افضل ہے. مسئلہ معلوم ہو گیا کہ پتا چیز حرام ہے, اب اس کے حرمت سے بچے گا تو اللہ تعالیٰ کی ناراضگی سے بچے گا. اگر مسئلہ معلوم ہو گیا کہ پتا چیز سے اللہ تعالیٰ راضی ہوتے ہیں, دین پر چلنے سے اللہ راضی ہوتا ہے, تو کیا ہوا پورا دین اس کے سامنے آ گیا اللہ تعالیٰ کی چیز چیز اس سے راضی ہوتے ہیں. بچے کو بچپن میں ایک کافی دی جاتی ہے, آہستہ آہستہ بچہ چھپ چھپ کر خود کھانے لگتا ہے کیوں, اس کو عادت لگ جاتی ہے. اسی طرح دین کو مسائل سیکھنے کی والوں کے پاس آنے جانے کی ایک بار عادت پڑ جاتی ہے, پھر گھر والے لاکھ لوگ وہ چپکے سے نکل جاتا ہے, وہ چپکے سے نکل کر پہنچ جاتا ہے, اور وہ خوشبو چھپانے سے نہیں چھپتی. اب والوں کی خوشبو چھپانے سے نہیں چھپتی. حضرت شیخ شمس الدین تبریزی رحمۃ اللہ علیہ کے پاس حضرت جلال الدین رومی رحمۃ اللہ علیہ تشریف لے گئے, دیکھا تو ایک چاول بیچنے والے کی دکان کے سامنے بیٹھے ہوئے. کہا حضرت میں آپ سے اللہ کا دین سیکھنے آیا ہوں, اللہ کی محبت حاصل کر رہے ہیں. فرمایا کہ تو ایک چاول فروش ہو, میرے پاس چاہے تو تو لینے کی گیا. فرمایا حضرت آپ کے پاس جو کچھ ہے وہ مجھے معلوم ہے, جو ہے وہ مجھے معلوم ہے. سونے کی سیما سنا دی جاتا ہے, سونے کی سیما سنا جاتا ہے, دوسرے کو اس کی اہمیت کا احساس نہیں ہوتا. احساس ہر انسان کو ہوتا ہے, لیکن جس وقت جب قبر میں اتر رہا ہوتا ہے, جب قبر میں اتارا جا رہا ہوتا ہے, تب اس کو احساس ہوتا ہے اللہ زندگی کے اندر اگر میں نے دین کا کام کر لیا ہوگا. دین زندگی کے اندر اپنی زندگی کو دین کے مطابق بنا لیا ہوگا تو شاید اس قبر کے اندر اندھیرے میں میرا کوئی کام آ جاتا. شکریہ ہے قبر تک پہنچانے والوں, شکریہ. اکیلے اب اکیلے ہی چلے جائیں گے اس منزل سے, وہاں کیا ہے, نہ باپ کام آیا, نہ بیٹا کام آیا, نہ بھائی کام آیا, نہ بیوی, نہ معاشرہ, کوئی کام نہیں آیا. آج معاشرے سے جو کرنے ہوتے ہیں معاشرہ ہمیں کم کرتا ہے. اگر گاڑی رکھے ہوئے ہیں تو معاشرہ والے معاشرے والے کہتے ہیں گاڑی کو رکھی بھائی یہ اچھی نہیں لگ رہی, تو نعوذ باللہ معاشرے کے لیے رکھی. جو بیوی اچھی ہے تعلیم اگر تو تمہاری خوبصورتی کے اندر کمی آتی ہے. دیکھیے ماں بچے کو جب تیار کرتی ہے تو اپنی فطرت کے مطابق تیار کرتی ہے. اپنی فطرت ہمارے پاکستان کے اندر کتنے صبح چار صبح, چاروں صوبوں کے اندر کہیں سندھی رہتے ہیں, کہیں مہاجر رہتے ہیں, کہیں پٹھان, کہیں بلوچ, کتنی قومیں آباد ہیں. ان میں ہر قوم میں جو ماں اپنے بچے کو تیار کرے گی اپنی فطرت کے مطابق تیار کرے گی, وہ یہ بھی سوچے گی کہ میں دوسری قوم کے مطابق تیار کروں. اپنی فطرت کے مطابق تیار کر کے بچے کو باہر نکالتی ہے اور خوش ہوتی ہے کہ میرے بچے کو دیکھ کر دوسرے کی خوش ہوتی ہے. تو اللہ تعالیٰ نے انسان کو اپنی فطرت کے مطابق بنایا کہ میں جس طریقے سے بنا کر کے میں بھیج رہا ہوں نمونہ, اور نمونہ بھی دیا. ماں کو تو نمونہ نہیں ملا تھا, ماں نے تو اثر سے بنایا تھا. اللہ نے فرمایا نہیں, میں نمونہ بھی بھیج رہا ہوں. اثر کا لگن کی رسول اللہ دوست کا تو حسنا, میرا نبی تمہارے لیے مثل نمونے کے, इसको देखते जाओ, इसके मुताबिक अपने पूरे बनाते जाओ, तुम्हें बनाओगे ऐसा बातें समझाए। जैसे माँ अपन करती है बच्चे को पहला पिलाकर, साफ सुथरे कपड़े पहना करके, काजल लगाकर निकालती है, फिर उसकी नजर उठा करके देखती है उसको घर से बाहर, इसी तरीके से अल्लाह ताला ने हमें माँ के पेट में पहले बाप के रुतबे मोहताज को माँ के हैज से अल्लाह ताला ने हमारी तकलीफ फरमाई, फिर 9 महीना पेट में रहने के बाद अल्लाह ने निकाला दुनिया के अंदर, फिर अल्लाह ताला ने बड़ा किया, बड़ा करने के बाद इसी में इंसान फिर वही अल्लाह ही की तरफ लौट जाए। किसी के पास मिल्कियत नहीं है, अगर इंसान का किसी भी इंसान की मिल्कियत होता तो ज्यादा निशा फरमाए कि फिर खुदकुशी करना चाहे, खुदकुशी हरामी की वजह से एक इंसान का इंसान अपने जिस्म का मालिक नहीं है, अल्लाह ने उसको आदियतन दिया है जिस्म। जब चाहे अल्लाह ताला वापस ले लेगा, जिसको चाहे बुला ले, जिसको अल्लाह ताला उठा ले, वो एतराज कर सकता है कि सलाते को अल्लाह ने क्यों बुलाया, मेरे बच्चे को क्यों उठा लिया, या बीवी ने मेरे शौहर को क्यों बुला लिया, नहीं एतराज कर सकता। क्यों? मिल्कियत नहीं थी। मिल्कियत के ऊपर होता है, आप 10 लाख रुपए एक लफ्ज के बाद ले जा करके रखते हैं, रखने के बाद 1 साल के बाद जाए कि क्या आपके पास मैंने 10 लाख रुपए अमानत रख पाए थे, और वो भी वो गरीब आदमी, और दुनिया की मोहब्बत भी वो रोज निकालते 10 लाख लोग देखता भी है तो उसको खुशी भी होती है, लेकिन ये भी मालूम है कि ये भी चला जाएगा। जिस दिन वो शख्स मांगने जाता है तो वो क्या कर, वो ये कहेगा कि नहीं अब तो मेरी हो गई है, बोलो भाई, वो कहेगा आपकी अमानत थी, आप ही ले जाइए। तो जब रूह निकाल के आता है फरिश्ता तो इंसान का क्या हाल होता है, अल्लाह की अमानत है, अल्लाह के पास जा रही है, जिसके पास से आई है उसी के पास जाना है। इसीलिए राजा ने फरमाया कि इंसान की रूह को सुकून कब मिलता है, फरमाया ये देखो बांग्लादेश वाले मछली खाकर के उनको खुशी महसूस होती है, क्यों? उनको उनकी अल्लाह ने उनके जिस्म के अंदर ऐसी चीज रखी। और पहले पाकिस्तान में गोश्त खाकर के खुश होते हैं, क्यों? अल्लाह ने उनके लिए ये चीज रखी है। तो फरमाया कि रूह की जगह अल्लाह का जिक्र है, इंसान जिक्र नहीं करता जब तक उसको सुकून से नहीं होता, जब तक रूह की जगह क्या है, अल्लाह का जिक्र है, जब तक जिक्र नहीं करेगा। हजरत शाह का कोई पूरी हम किनारे फरमाते थे कि अजीब अब तक जिक्र जाकिर को मजबूर तक पहुंचा देता है, जिक्र जाकिर को मजबूर तक पहुंचा देता है, जिसका जिक्र करेगा इंसान दिमाग काम लेगा, आखिर उस तक पहुंच ही जाएगा। कि फरमाया देखो जिस्मानी गिजा अच्छी मिलती है, इंसान की सेहत अच्छी हो जाती है, सर्दी आई हफ्ते अल्लाह खाना शुरू कर दिया, बादाम खाना शुरू कर दिया, पिस्ता खाना शुरू कर दिया, क्यों? किसी कहते हैं इस वक्त किसी गिजा की जरूरत है। दोस्तों ये जमाना भी गुनाहों का जमाना है, इसके अंदर किस गुना की जरूरत है, अल्लाह वालों की सोहबत की गुना की जरूरत है, अल्लाह अल्लाह करने की गुना की जरूरत है, वो गुना जो नहीं खाएगा फिर उसका हाल क्या होगा। आज कितने अखबारा क्यों पढ़ते हैं, कितने लोग पढ़ रहे हैं सर्दी से, सर्दी से क्यों अंदर ऊपर से गई सर्दी बर्दाश्त कर सके, ज्यादा भर पे इंतकाल हो गया। तो जिन्होंने अल्लाह का जिक्र नहीं किया, अल्लाह वालों की सोहबत नहीं उठाई, तो फिर क्या होता है, रूहानी तौर पर मर जाता है, रूह मुर्दा हो जाती है। फिर उसके बाद कहते हैं अरे मौलाना हमें तो गुनाह करके कोई भी जिंदगी परेशानी नहीं आई, हमने तो इतने गुनाह किए, हमें तो कोई फर्क महसूस नहीं होता, हमें कोई फर्क महसूस नहीं होता। दादा ने बोला है कि जनाजे को मुर्दे को दर्द सुनते रहता, मुर्दा आपके कभी उनसे माफी मांगेगा, बोलो? मुर्दा कहता कि भैया मुझे माफ कर दो, मैं तो मुर्दा हूँ, मुझे क्यों तुमसे माफ है। फरमाया क्यों कि उसके जिस्म में महसूस करने की औला ने एक हिस्स रखी थी, वो खत्म हो गई, अब उसको सौ मुझे भी मारो तो कोई असर नहीं होगा, लेकिन एक जीना जाता इंसान हो अगर उसको आपने हल्की से थप्पड़ भी मार दिया तो कुछ कर रहे क्यों मारा नहीं, क्यों हिस्स मौजूद है उसके अंदर। तो जिसने गुनाह कर करके अपनी रूह को मुर्दा कर लिया, अब उसको गुनाहों से कोई नदामत नहीं होती, गुनाहों से कोई परेशानी नहीं होती। इसलिए कि उस गुनाह कर करके उसकी रूट मोटा हो सकी। मेरे शेर हजरत वाला हफ्ला ने फरमाया जिसकी रूट मोटा हो जाए वो अमल किसी अस्पताल में किसी खानपा के अंदर जाने दिन के लिए दाखिल होगा। इस्लामी इलाज के लिए आगाखान अस्पताल में लियाकत नेशनल अस्पताल बनाए गए तो फरमाया कि रूहानी इलाज के लिए खानखाने बनाई अल्लाह वालों की सफर से बनाई गई। अल्लाह ने इसीलिए दाखिल फरमाया पूर्ण माफ फादती ताकि बीमारी गुण का गुजार हो सके, गुना से अगर कमजोर हो जाए फिर क्या अल्लाह वालों की सफर में गाड़ी के अंदर देखी जाते जब आखिरी पत्ती लेने लगती है विचार कैसे जल्दी से कौन से लेकर रहता ना हो तो इनके रास्ते में खत्म हो जाएगा वरना धक्का देना पड़ेगा, वरना धक्का देकर वहां तक ले जाना पड़ेगा। गुनाह कर करके अगर ईमान कमजोर हो गया तो जल्दी से नवाजों के पास भागो फिर वो तुम्हारे लिए चेंजी को कुल कर देंगे। इसकी चेंजी कुल हो जाएगी फिर गाड़ी जो है फिर भागने लगेगी। अल्लाह वालों की सोहबत में अल्लाह ने तातीब रखी, एक मौसम में अल्लाह ने तातीब रखी है लेकिन जब भी जहाँ चलती है दिन साया है वहाँ धूप है वहाँ गर्मी है, धूप की गर्मी की वजह से इंसान को गर्मी रहती है। मेरे शेर ने फरमाया था कि देखो गुजाओं में अल्लाह ने तातीब रखी है फिर इंसान अंडा खा लेता है क्या होता है उसको गर्माई महसूस होने लगा। एक शख्स सर्दी से कांपता हुआ आया तो घर मेहमान आया वहां दूर जा रहा है सर्दी लग रही है आपने एक कप गर्म चाय उसको दे दी वरना एक कप गर्म चाय पीने के बाद उसकी सर्दी का रोगी नहीं होगी कैसा मुझे सुकून नहीं किया वरना एक कप गर्म चाय में इतनी तासीर है कि सर्दी को गर्मी से तब्दील कर दिया तो अल्लाह के नाम में कितनी तासीर होगी। ये इंसान सोचता है कि अरे मुझसे तो आज एक तस्वीर ही पढ़ा जाएगा सौ सौ दफा पढ़ा जाता है एक तस्वीर नहीं पढ़ पाऊंगा अरे दस दफा पढ़ ले और अल्लाह ने हर एक पर दस का वादा किया है तो सौ हो गए एक हो गए। दादा ने बताया शाह मोहनी साहब उत्तर किनारे का यह हाल था कि अगर जितने भी बीमार होते थे एक लगा करके जिक्र करते थे लेकिन जिक्र में नाता नहीं करते थे क्योंकि जिक्र का दावा रूह का दावा है, जिक्र का दावा रूह का दावा है और अल्लाह का नाम इतना प्यारा नाम है। दादा ने कहा राजा का शेर अल्लाह अल्लाह कैसा प्यारा नाम है आशिकों का मीना और जान है। अल्लाह का नाम जो लेता है अल्लाह ताला उसके दिल के अंदर हिस्सी लज्जत तो सबको हासिल है मानवी लज्जत हर एक इंसान को हासिल है। जब अल्लाह का नाम लेगा तो इंसान की फितरत है कुरान करीम में अल्लाह ने इरशाद फरमाया कि कुफार भी जब कश्ती इनकी समंदर में होती है और भवन में फंस जाती है तो उस वक्त क्या कहते हैं या अल्लाह हमें बचा ले। उस वक्त इनकी जवाब में भी यही निकलता है कि अल्लाह हमें बचा ले। जिस वक्त किश्ती निकल जाती है फिर उसके बाद ये अपने मामूलों की तरफ रुख कर लेते हैं और मुसलमान की फितरत में अचानक गाड़ी से सामने के आपको याद गया तो क्या होता है जबान में खुद अल्लाह की फितरत है क्यों निकला है अल्लाह के दिल में अल्लाह मौजूद है जब दिल से निकल करके जबान पर आया कोई अचानक हादसा पेश आ गया कोई फलाने की मौत हो गई तुम्हारा फला मौत था उसका इंतकाल हो गया इंसान की जबान से फौरन बेहतियात इलाज इलाज निकल जाता है क्यों निकला बोलो भाई दिल के अंदर था मालूम है उसको कि इस हालत के अंदर अल्लाह ही को याद करना तो वो बहुत उसके दिल का अल्लाह निकल जाता है। मोहब्बत दोनों आलम में जाकर यही पुकार आई मोहब्बत दोनों आलम में जाकर यही पुकार आई जिसे खुद याद में जा रहा उसी को याद जा रहा जिसको मान सलाम देने की तौफीक मिल जाती है वो समझ लिया कि अल्लाह ताला भी मुझे याद कर रहा है क्योंकि अल्लाह ताला ने इशारा कर रहा था कुरूनी अकुरू को तुम मुझे याद करो मैं तुम्हें याद करूंगा। दादा ने फरमाया कि बच्चा को नहीं था कुरूनी अकुरू ने फरमाया कि अजीब अक्सर इस वक्त अल्लाह ताला मुझे याद कर रहे हैं फरमाया हजरत अजीब आप जिक्र कर रहे हैं फरमाया अल्लाह के इशारा है पर कुरूनी अकुरू को मैं अपना काम करूँ और अल्लाह अपना काम न करे मैं जमीन पर याद कर रहा हूँ अल्लाह को तो इसका मतलब है कि अल्लाह ताला ماں کے جن کے حید سے پیدا کیا اللہ نے اس کو وہ زبان عطا کی کہ اس پاس جا کر نام اپنے منہ سے لے رہا ہے کیونکہ اللہ تعالیٰ فرمایا میں بھی تجھے یاد کر رہا ہوں. رات کے 2 بجے ہوتا, رات کے 2 بجے آپ کو ملے, اس وقت اللہ کا نام نکل گیا. چاہتا ہے تو ہے دنیا کا, دنیا کا معشوق ہے اگر آپ رات 2 بجے اٹھ کر اس کا نام لیں. اور وہ کہتا ہے کرپٹن میں آپ ایسے گزریں گے تو اللہ کے آپ نام دیں گے جواب آئے گا. وہ سو رہا ہے اسے کیا معلوم. فرمایا لیکن اللہ تعالیٰ کی ذات ایسی ہے جو ہر وقت آپ ہے. رات کو 2 بجے بھی آپ کھل گئی, ایک طرف اللہ کا ہاتھ تو اللہ تعالیٰ کا ساتھ ہے, اللہ کی محبت ساتھ ہے. تو محبت حضرت معاشا محمد احمد صاحب رحمت اللہ علیہ پڑھا کرتے تھے, محبت کو عالم میں جا کر یہی پکار ہے جس سے اس کو یاد لے جا رہا اسی کو یاد لے رہا ہے. جس کو اللہ تعالیٰ چاہتے ہیں کہ یہ بندہ مجھے یاد کرے تو بندہ اللہ کی یاد میں لگ جاتا ہے. لیکن اگر یاد نہ آئے تو دادا نے فرمایا گھبرا ہوا اللہ نے خطرہ ذکر. لوگ کہتے ہیں مولانا نے نماز کو مزہ نہیں آتا, لہٰذا نماز پڑھ کر کیا کریں گے, ذکر میں مزہ نہیں آ رہا لہٰذا ذکر کر کے کیا کریں گے, لذت نہیں آ رہی مزہ نہیں آ رہا. دادا نے فرمایا ہم مزے کے غلام نہیں ہیں, اللہ کے غلام ہیں. بولو بھائی ہم مزے کے غلام ہیں, نماز لذت کے لیے پڑھتے ہیں, اللہ کے لیے پڑھتے ہیں. جب مزہ آئے یا نہ آئے اللہ کا نام لیتا رہے پھر مزہ آنا شروع ہو جاتا ہے. انسان کو بخار چڑھتا ہے, نمونیا آ جاتا ہے, ملیریا ہو گیا, منہ کا مزہ خراب ہو گیا. اب وہ کیا کہتا ہے میرا کچھ کھانے کو بھی نہیں کھاتا, لیکن گھر والے کیا کرتے ہیں زبردستی سے کھا کر کے کھلاتے ہیں. ارے تھوڑا سا کھانے نہیں تو کمزور ہو جائے گا. ہاں ماں اپنے ہاتھ سے نوکر بنا کر دیتی ہے بیٹا دو نہیں کھانے کم سے کم کچھ تو میرے اندر طاقت رہے گی. وہ کہتا ہے میری زبان میں مزہ نہیں ہے, وہ کہتے مزے کی بھی بس طاقت کے لیے کھائے. تو اللہ نے کیا کہتے مزہ نہ آئے اللہ کا نام قوت کے لیے دے. اللہ تعالیٰ دیکھتے ہیں ایک قبض جسمانی ہوتا ہے ایک قبض روحانی ہوتا ہے, یعنی جسم کا قبض ہو گیا اور یہ قبض روحانی ہے کہ عبادت کے اندر اس کو مزہ نہیں آ رہا. دادا نے کیا کرنا ہے اس وقت ذکر کرتے ہو پھر آہستہ آہستہ پھر دوبارہ مزہ بھی لگے گا. لیکن کیا کیا ہے ہم سب کیا کرتے ہیں آج مزہ نہیں آنا نماز کے اندر, دل نہیں لگنا نماز کے اندر, زیادہ نماز چھوڑ نہیں دل لگے یا نہ لگے مزہ آئے یا نہ آئے ہم مزے اور دل اور لذت کے غلام نہیں ہے, ہم اللہ تعالیٰ کے غلام ہیں. اللہ نے حکم دے دیا اس کو پورا کر دو. اس کے بعد دیکھو آہستہ آہستہ اللہ تعالیٰ اسی ذکر میں اسی نماز میں وہ لذت عطا فرمائیں گے. وہ لذت کے صحابی صحابی کا درجہ اتنا بڑا ہوتا ہے, ایک صحابی کو نبی علیہ السلام والسلام نے ایک جنگی معاشرے کے موقع پر فرمایا کہ آج پہلے داری کے لیے کون کھڑا ہوگا. صحابی نے فرمایا رسول اللہ صلی اللہ علیہ وسلم میں کھڑا ہوں گا. کھڑے ہو گئے تمام صحابہ سو رہے, یہ صحابی کھڑے ہو گئے پہرا دینے کے لیے. سوچا پہرا تو دے رہا ہوں میں, یہ وقت لایا کیوں کروں, چلو اس میں بھی نماز پڑھ لیتا ہوں. کھڑے ہو گئے نماز پڑھنے کے لیے, دشمن نے دیکھا کہ صحابی تو پہلے پر ہے لیکن نماز کی حالت میں اس نے ایک تیر مارا, دوسرا مارا, تیسرا مارا. یہاں پر کے صحابی نے نماز ختم کری. جب دوسرے صحابہ نے دیکھا جسم پر خون, پوچھا یہ کیا ہوا, کہا میں تو نماز پڑھ رہا تھا دیکھا تو تیر لگی ہوئے. تو حدیث آتا ہے نے دیکھا کہ ان کی حالت ایسی تھی اللہ کے سامنے کھڑے ہونے کے بعد کہ تین لگنے پر بھی اثر معلوم نہیں ہو رہا. ورنہ آج کے نماز سے اگر چھٹی بھی کاٹ لے کان سے گزری بھی ہو جائے تو فوراً یہ چھوٹ کر کے کان بجا لیں گے ہمارا حال نہیں. لیکن صحابی صحابی صحابیت کے بعد درجہ کس کا جسیت کا ہے اور جسیت کے بعد درجہ کس کا ہے ولایت کر رہا ہے. اور یہ ولایت کہاں سے ملتی ہے اللہ والوں کی شکر سے ملتی ہے. حضرت ڈاکٹر دیوبند کے اندر استاد تھے بڑے सारी दुनिया में रह नहीं आ रहा, एक ही दिन के अंदर घर में तीन मंदिर बने हो गए और बुखारी शरीफ पर आते हो, एक सबक का नाता नहीं किया क्या? अल्लाह ने मुझसे क्यों मेरे खानदान के भी अपराध दे दिए? नहीं, अल्लाह की मिल्कियत थी, अल्लाह ने ले लिया, जिसकी मिल्कियत थी उसके पास चले गए। उस दिन बुखारी का सबक भी पढ़ाया, अगले दिन ईद थी, ईद की नमाज भी पढ़ाई। नादर बताए ये होते हैं अल्लाह ने, हम तो जरूर होता है कि जिसके साथ इंसान इतना आता रहा उसके बिछड़ने का हम तो जरूर होता, लेकिन अपने मामला को नहीं छोड़ा। ये ऐसा ईमान है, ये ईमान आज हमारा क्या हाल है? हम लोगों का कि नमाज के जरा से कुछ भी हुई तो गुजारा शुरू कर दिए, अगर नमाज के अंदर दिल नहीं लगा तो मस्जिद के ऊपर खेलना शुरू कर दिए, वरना यही देखिएगा कि मस्जिद की खिड़कियां साफ है या नहीं। ये हाल है الذين هم في صلاتهم خاشعون الله تعالى صلاته فالاخ نحن المؤمنون تحقيق للمؤمنين فلا قاعده ہے کون سے لوگ ہیں الذين هم في صلاتهم خاشعون جو اپنی نمازوں میں خشوع کرتے ہیں خشوع کی تفسیر کیا ہے مؤمنین میں یعنی ساتھ جو مسجد خاشعون فی القلب ان کے جسم میں سکون ہوتا ہے حرکت نہیں ہوتی زیادہ نے فرمایا کہ وضو کرنے کے بعد جتنی خوشی کرنی ہے اتنا خجا لو لیکن جب نماز شروع کر دو پھر اس وقت ایسے امور میں مشغول ہو رہا ہے تو خانے کو یہاں تک لکھا ہے کہ اگر تین دفعہ انسان عمل کثیر کر لے تو نماز اسی باطل ہو جاتی ہے اب عمل کثیر کیا ہے یہ مسئلہ ہے دین کا ہم لوگوں کو معلوم ہی نہیں عمل کثیر کیا چیز ہے تین دفعہ لائے خام مقام ہو جائے نماز آپ کے نصیب ہو گئی۔ آج کل لوگ مسئلہ معلوم نہیں کرتے مسئلہ بنا لیتے مسئلہ معلوم نہیں کرتے مسئلہ بنا لیتے پہلے بھی سنا چکا ہوں کہ میرے استاد نے سنایا تھا کہ ایک شخص نے ایک شخص سے پوچھا کہ اگر ہلکی سی ہوا چل جائے تو کیا وضو ٹوٹ جاتا ہے؟ تو اس نے کہا نہیں، نماز میں اگر ہلکی سی ریا خارج ہو جائے ہوا چل جائے تو وضو ٹوٹ جاتا ہے۔ اس نے کہا نہیں، اس نے کہا کہاں لکھا ہے؟ اس نے کہا لکھا تو کہیں گے کہ میں ابھی اسی طرح پڑھ کر آ رہا ہوں۔ تو اپنے عمل کو دلیل بنا لیتے ہیں کہ بھائی میں نے اس طرح سے عمل کیا، نہیں شریعت میں مزاح اور مزاح یہ نہیں ہے کہ آپ کا عمل کیا ہے، مزاح یہ ہے کہ نبی علیہ السلام کو سلام نے کیا عمل کیا تھا۔ اگر نبی علیہ السلام کو سلام کی زندگی کے اندر وہ عمل موجود نہیں ہے تو صحابہ کی وہ زندگی میں دیکھا جائے گا کہ صحابہ کی زندگی میں یہ عمل کس طرح سے موجود تھا، اگر صحابہ کی زندگی میں موجود نہیں تھا تو تابعین کی زندگی میں دیکھا جائے گا، اگر تابعین کی زندگی میں موجود نہیں تھا تو سبا تابعین کی زندگی میں دیکھا جائے گا، اگر ان کی زندگی میں موجود نہیں تھا تو پھر بخاری کی زندگی میں دیکھا جائے گا بخاری اس وقت میں کس طرح عمل کیا۔ حضرت گوئی ہمارے یہاں مسئلہ پوچھنے میں شرم محسوس کرتے ہیں، ارے مولوی مفتی صاحب کو مسئلہ پوچھنا ہے لیکن شرم آ رہی ہے۔ حضرت گوئی رحمت اللہ علیہ اتنے بڑے عالم ایک بھنگی کے پاس گئے ایک مسئلہ پوچھنے کہ یہ بتا کتا کب فارغ ہوتا ہے؟ اس نے کہا جب ٹانگ اٹھا کر پیشاب کرنے لگے تو کتا فارغ ہو جاتا ہے۔ حضرت حکیم الامت نے لکھا ہے کہ جب وہ بھنگی گنگوٹ گیا تو حضرت گنگوئی رحمت اللہ علیہ کو خبر ہو گئی، حضرت نے اس کو بلایا اور اپنے بٹھایا اور چائے پی کی، اس نے کہا لوگوں نے کہا حضرت یہ تو بھنگی ہے، فرمایا اس سے میں نے ایک مسئلہ سیکھا، یہ لہٰذا اسی لیے اس کا اس سے محبت اور اس طاقت میں اسی لیے کرتا ہوں۔ حضرت گنگوئی کا مقام کیا ہوگا سوچیے، لیکن ایک مسئلہ معلوم کیا، وہ مسئلہ بھی ایسا کہ اہم نہیں تھا، صرف یہ پوچھا تھا کہ کتا کب عالم ہوتا ہے؟ عالم تو کتے کتے کے پیچھے بھی مت پوچھنا ہی پڑے گا، لیکن ایک مسئلہ معلوم ہو گیا اس کے بعد اتنا تھا۔ آج ہم مسئلہ معلوم کرتے ہیں ہمیں شرم محسوس ہو اپنی حالت شیخ کو بتلاتے میں شرم محسوس ہوتی ہے کہ اگر ہم اپنی حالت بتا لیں گے, اگر ڈاکٹر کو مریض حال نہ بتائے تو ڈاکٹر کیا خاطرات کرے گا؟ بولو بھائی, آپ آغا خان کے سب سے بڑے ڈاکٹر, جن کا سب سے بڑا ڈاکٹر دنیا میں, آپ اس کے پاس ہر روز جاتے ہیں, ایک گھنٹہ اس کے پاس بیٹھتے ہیں, ایک گھنٹہ بیٹھنے کے بعد چائے پیتے, چائے پینے کے بعد واپس آ جاتے ہیں اور گھر آ کر کے دل پکڑ کے بیٹھ جاتے ہیں. میرے دل میں تو بہت تکلیف ہے. تو لوگ گھر والے کیا کہتے ہیں, ارے کدے اس ڈاکٹر سے دیکھ کے ڈاکٹر کے پاس گیا کیا تھا کرنے کے لیے؟ وہ کہتا ہے جاتا ہوں, چائے پیتا ہوں, بیٹھتا ہوں, لیکن حال نہیں بتاتا. تو کیا کہتے ہیں, ارے حال جب تک نہیں بتائے گا, حال نہیں بتائے گا تو تیری چائے کیسے درست رکھے گا؟ حال نہیں بتائے گا تو تیری طبیعت کس طرح صحیح ہوگی؟ پھر وہی جاتا ہے انسان, اپنا حال بتاتا ہے ڈاکٹر کو, حال بتاتا ہے ڈاکٹر, دوا لکھ کر دیتا ہے, سردی میں اس کو سہل ہو جاتی ہے. اسی طریقے سے جسمانی ڈاکٹر کی طرح روحانی ڈاکٹر اگر کوئی بیماری یا شیخ کو لکھ کر کے دے دے کہ میں اس بیماری کے اندر مبتلا ہوں, میرے بھی کوئی علاج بتا دی. میرے شیخ فرمایا, فرمایا میرے شیخ سے حضرت والا ہر کوئی ہے, فرمایا بعض سفا معالج ایسا علاج آپ کے لیے لکھے گا جو آپ کو سمجھ میں نہیں آئے گا, لیکن انسان اگر کر لے تو اس کا پورے دین کا بیڑا پار کر پورے دین کا بیڑا, کیونکہ وہ اللہ کے لیے گیا اس کے پاس. لوگ بولو بھائی, اللہ والوں کے پاس کتنی جاتا ہے انسان, کوئی دائر نبی نہیں ہوتی, اس لیے کچھ پیسہ لینا ہوتا ہے, اس لیے صرف کتنی اچھے جاتا ہے کہ یہ اللہ کا ولی ہے, چلو اللہ کے لیے اس کے پاس چلے گا. تو جو اللہ کے لیے جا رہا ہے اس کے دل میں اگر کچھ بھی نہ ہو, وہ ویسے ہی اپنا حال کہتے ہیں کہ حضرت میری یہ حالت ہے, میرے لیے دعا کر دیجیے, وہ ہاتھ اٹھا دیتے ہیں, اللہ تعالیٰ دعا قبول کر لیتے ہیں. کیونکہ جا کس کے لیے رہا, اللہ کے لیے جا رہا, اللہ کو دیکھ کا حال معلوم ہے. جو جتنی شدت اور جتنی پیاس لے کر جاتا ہے اتنی ہی زیادہ اس کو اللہ تعالیٰ اللہ والوں کی صحبت میں اتنے ہی زیادہ اس کو استفادہ ہوگا. جیسی نیت لے کر کے آئے گا مجلس کے اندر, جیسی نیت لے کر کے آئے گا خانقاہ کے اندر, جتنی طرف سے آئے گا خانقاہ کے اندر, اللہ تعالیٰ اس کو ویسے ہی پیدا ہوتا ہوگا. لوگ کہتے ہیں ہمیں تو بستا بس ہو گیا, مارے جا رہے ہیں خانقاہ میں, ہمیں تو کوئی فائدہ نہیں ہوتا. ہم اپنی زندگی کے اندر سوچے, ہم نے کتنی دفعہ حال بتایا, اپنا کتنی دفعہ مشورہ کیا. جب مشورہ نہیں کرے گا تو ڈاکٹر کی صحبت میں جب سال رہے گا, جب صحت نہیں ملی تو مسجد کے پاس جا کر کے, شیخ کے پاس جا کر کے کہاں صحت ملے گی؟ حال یہ رہتا اپنی گناہوں کے تصارے, اپنے دل کا حال لکھ کر کے دے دے. اگر ظاہر میں بتاتے ہوئے شرم آتی تو کم سے کم لکھ کر کے حوالے کر دے, ان سے دعا کروا لے. اللہ تعالیٰ ان کی دعاؤں میں اللہ نے وہ اثر رکھا ہے کہ جگر مرادہ وادی جیسے شرابی اللہ نے ان کو اپنا ولی بنا لیا, اور جگر مرادہ وادی جیسے شرابی جن کو دو آدمی اٹھا کر کے نقل ملاتے تھے, حضرت کی علومت کی دعا کی برکت سے اللہ تعالیٰ نے داڑھی بھی رکھوا دی, حج بھی کروا دیا, شراب بھی چھڑوا دی. اللہ نے اثر رکھا ہے, تعظیم رکھی اللہ تعالیٰ نے, کیوں کتنے محبت کر رہا ہے. وہ جب محبت تھی میری محبت واجب طور سے رمضان کی ہے, جن پر جن کو صحاب بھی نبی جو میری وجہ سے آپ اپنی محبت کرتے ہیں, یعنی دنیا کی مذہب میں نہیں ہے کہ دنیا مل جائے گی یا وہاں جاؤں گا تو وہاں امیر لوگ آتے ہیں ان سے جا کر کے رابطہ قائم کروں گا, نہیں کس لیے جا رہا ہے, صرف اللہ کے لیے, اپنے بیوی بچوں کو چھوڑ کر کے دو منٹ کے لیے کے اندر اللہ کے پاس آ جائے, دو بھی یہ بہت ہے. دو منٹ جس کو اللہ والے کی صحبت میں آئے آ کر کے چلا جائے, کیوں وقت نہیں ہے. اگر وقت نہیں ملتا کسی شخص کو, کوئی بہت زیادہ بزنس مین آدمی ہے, تاجر ہے, بزنس مین کا مطلب کیا ہے, جس کی نفس نفس بزی رہتی ہے. نظر فرمایا بزنس مین کا معنی کیا ہے, جس کی نس نس بزی رہتی ہو, ہر وقت مشغول پریشان رہتا ہے. پر میں بزنس مین ہوں, صرف دو منٹ کے لیے آ جاؤ, بیٹھ کر کے چلے جاؤ, اس کے بعد فرمایا دیکھو کچھ دنوں کے بعد اس کا اثر محسوس ہونے لگے. ایک شخص ہوتا نا ورزش کرتا ہے, کل تھوڑے دو بادام کھاتا ہے, ایک مہینے کے بعد اس کی صحت کیا ہوتی ہے؟ اچھی ہو جاتی ہے. کیا ہوا؟ کھائے دو بادام ہی تو کھائے. جو چیز آہستہ آہستہ انسان کھاتا ہے اس کا اثر دیر تک رہتا ہے. جو چیز انسان آہستہ آہستہ اور تماثل کے ساتھ کھاتا ہے اس کا اثر دیر تک رہتا ہے. حضرت 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 عامر اللہ کی پاسبان نے اشارہ تھا, حضرت نے بتایا 1000 دفعہ ذکر کر رہا ہے, اس نے 12 تسبیح کر دی 12000 دفعہ, خاصہ کھانا بھر کی کنواں نہیں کھو دیا کیونکہ دماغ میں گرمی چڑھ گئی. بعض دفعہ مزہ آنے لگتا ہے تو انسان لمبی نماز کر دیتا ہے, جب آج مزہ آ رہا ہے اس پر بتایا کر دیتا ہوں, اس نے بتانا شروع کر دیا, اور جب مزہ نہیں آتا تو وہ لوگوں نے اپنی طرح کو لوگوں نے اپنی طرح کر انتظار کرتا ہے. آج مزہ نہیں آ رہا, ارے مزے کا بولا ہم لذت کا بولا ہم نہ کریں انسان, ہم کیا ہے آج مزے کے بولا کر گئے جہاں مزہ آ رہا ہے. کہتے ہیں ارے پتا چل پا رہے وہاں مزہ نہیں آتا, ارے فائدہ ہو رہا ہے یا نہیں ہو رہا؟ اگر فائدہ ہو رہا ہے تو سمجھ لو لذت کے, لذت کا معنی کوئی نہیں ہے, جہاں فائدہ ہو رہا ہے وہاں چلے گا. دنیا کے اندر بے شمار خالقہ ہیں, بے شمار اللہ کے ولی موجود ہیں, جس سے فائدہ ہو, جس کی صحبت میں بیٹھ کر دنیا کی محبت کم ہونے لگے, آخرت کی فکر زیادہ ہونے لگے.
ماشاء اللہ,
اصل معیار کیا ہے؟ اللہ والوں کے پاس جانے کا مقصد کیا ہے؟ ان سے دولت لینا نہیں, ان سے وہ دولت حاصل کرنا جو دنیا کے بادشاہوں کو بھی نصیب نہیں ہے, اور وہ دولت کس کی؟ اللہ کی ذات کی دولت ہے, اللہ کی ذات کی دولت ہے. اس کو حاصل کرنے کے لیے جاتا ہے. تو حضرت کی عمر سے لکھا ان کی دلیل کیا ہے, کس طرح معلوم ہوگا کہ مجھے فائدہ ہو رہا ہے؟ فرمایا دنیا سے دیر اٹھنے لگے گا, آخرت کی فکر بڑھنے لگے گی, دنیا کی محبت کم ہو جائے گی اور آخرت کی طرف آخرت کا شور بڑھ جائے گا. کیوں؟ حدیث پاک میں آتا ہے تو قتل مومن الموت, مومن کے لیے تو موت تحفہ ہے. اس لیے میرے شیخ فرماتے تھے آج لوگوں کو کہا جائے پلا پل گیا تو دوسرے گھبرا جاتے ہیں. فرمایا اگر اس طرح آپ سے کہو کہ موت تمہارے معشوق سے ملنے کا ذریعہ ہے تو فرمایا کوئی گھبرائے گا؟ ہمارے شیخ حضرت والا حضوری رحمت اللہ نے کیا ہر طالبین کو یہ سکھایا جاتا ہے کہ بھائی موت کس کا نام ہے؟ اپنے معشوق سے ملنے کا نام موت ہے. اور کوئی شخص اپنے معشوق سے ملنے سے گھبراتا ہے؟ بولو بھائی, محبوب کے بارے میں اطلاع دیتی جائے کہ آپ جس سے محبت کرتے ہیں آج آپ کو اس سے ملنے جانا ہے تو وہ گھبرائے گا؟ اس کو تو نیند نہیں آتی, اس کو نیند نہیں آتی, کھانا اس کو اچھا نہیں لگتا, کہتا ہے جتنا ہو کر کے پہنچا رہا. اور قبرستان کے بارے میں کیا فرمایا؟ فرمایا یہ اللہ اپنے معشوق تک پہنچنے کی منزل کا اسٹیشن ہے. ورنہ قبرستان کہو تو لوگ کیا سمجھتے ہیں؟ ارے وہاں جھاڑیاں اونگی ہوگی اور ویرانہ ہوگا اور بالکل تو پتا ہے لوگوں کی وحشت ختم کرو. ورنہ ختم کرنے کا انداز کیا ہے؟ فرمایا کہ قبرستان کو بتاؤ کہ اپنے معشوق سے دلے میں جا رہے ہو, جس ٹرین میں جاؤ گے اس کا اسٹیشن یہی ہے. یہاں تمہیں لوگ چھوڑ دیں گے, دکھا دیں گے گاڑی کے اندر, اب اس قبر سے آگے تم اکیلے محروم کر چلے جاؤ گے. اللہ یہ ٹرین کہاں تک جا رہی ہے؟ لاہور تک نہیں جا رہی ہے, کاری تک نہیں جا رہی, اللہ تک جا رہی ہے. اللہ کے پاس جیسا عمل کر کے لے جائے گا انسان دنیا کے اندر, قبر کے اندر میں یہ حدیث کے پاس آتا ہے کہ مگر اقوام جنت یا جنت کے کھڑکیوں میں سے باغوں میں سے باغ ہے یا جہنم کے گھروں میں سے ایک گھر ہے. جیسے انسان نکالا جاتا ہے قبر کے اندر تو یا تو جنت کی کھڑکی کھل جاتی ہے اس کے لیے یا دوزخ کا دروازہ کھول دیا جاتا ہے اس کے لیے. مال مولا تیری قبر میں جانے کو نہیں, لیکن ہم غافل ہو گئے, ہم نے موت کی فکر کیسا چھوڑ دی کہ ہمیں مرنا بھی ہے. جو 7 سال جی لیا وہ تو بچہ میں نے بہت جی لیا, میں دنیا جو بادشاہ بن گیا جس کو اللہ نے حکومت عطا فرما دی وہ تو بچہ میں تو जिब्राइल अलैहिस्सलाम अलैहि सलाम तो मेरे करीब नहीं आ सकते, नहीं इब्राहिम अलैहि सलाम तो फिरौन और नमरूद और हमार को भी छोड़ो। फिर तू किस खुश फहमी के अंदर है, जिस दिन आएंगे हर औलाद तेरी कब्र के जाने को नहीं, तुझको जरूरत की मुसीबत से छुड़ाने को नहीं। अगर दुनिया के अंदर ये काम रहती है तो क्या होगा, एक बादशाह अपने मुल्क का वफादार है, जब वो आता है बाहर से समझ करके तो उसके मुल्क के आवाम उसके मुल्क की फौज उसको क्या है कि लोगों की सलामी देती है। क्यों बादशाह वफादार रहा मुल्क का, और अगर वापिस ऊपर आता है तो सजाए मौत दे देती है। और दुनिया का कानून है, बोलो भाई दुनिया का दस्तूर है, इसी तरीके से जो अल्लाह ताला को राजी करके जाता है फिर अल्लाह ताला जन्नत के दरवाजे खोल देते हैं और वहां से जन्नत की खुशबू आने लगती है। इसीलिए लिखा है बुजुर्गों ने कि जब मोमिन का इंतकाल होता है तो इब्राहिम अलैहिस्सलाम को रूह निकालनी नहीं पड़ती, अल्लाह ताला जन्नत के दरवाजे उसके सामने खोल देते हैं। और वो जन्नत को जब सामने देखता है और जन्नत की चीजों को देखता है तो उसकी रूह अल्लाह के दीदार के इश्क अल्लाह के दीदार के लिए मुश्ताक हो करके और जन्नत को देख करके खुद बहुत उसके जिस्म से निकल कर चली जाए। और वो भी क्या चलाता नहीं कि उसका जिस्म उसका चेहरा ऐसा होता है जैसा अभी अभी मुस्कुरा है, और जिसका जिसने लापरवाही में सारी जिंदगी काटी दोस्तों बदला है नहीं कामयाब। कब्रिस्तान में जाओ तो देखोगे कहीं छोटे बच्चे की कब्र है, कहीं 10 साल के बच्चे की कब्र है, कहीं 20 साल के नौजवान की कब्र है, कहीं 30 साल के जवान की कब्र है, कहीं 50 साल बूढ़े की कब्र है। हर उम्र में लोग अल्लाह की तरफ जा रहे हैं लेकिन कामयाब हो जा रहा है जो अल्लाह ताला को दिल के अंदर लेकर के जा रहे हैं। और जब फासिक और फाजिक की मौत का मौका आता है तो इब्राहिम अलैहिस्सलाम जहन्नम का दरवाजा उसके सामने खोल देते हैं। अब वो निकाली जाती है खींची जाती है वो फिर वापस उठ जाती है, रूह निकाली जाती है वापस फिर जिसे तक मिल जाती है। अब कितनी तकलीफ होती है कि उसका चेहरा मौत के शिद्दत से उसकी जो वो दहशत की शिद्दत से मस्त हो जाता है, लोग डर जाते हैं। लेकिन अल्लाह को अगर दिल के अंदर लेकर के गया तो हंसता हो जाता है। दुनिया में आया था रोता हुआ, अब दुनिया से जा रहा है तो हंसता हो जाता है। जो देखता है कहता है काश की मुझे भी ऐसी मौत थी। जो अजर माशा मोहम्मद अहमद साहब रहमतुल्लाह ने क्या बोला, मान लो औलाद तेरी कब्र में जाने को नहीं, तुझको बरकत की मुसीबत से छुड़ाने को नहीं, जिस अमल कब्र में कोई भी तेरा याद नहीं, क्या बयामत है कि तू इससे खबरदार नहीं। हर इंसान क्या है कब्र की तरफ जा रहा है लेकिन क्या है एहसास नहीं। जिस दिन एहसास हो जाए कि मेरी मंजिल कहाँ है, इंसान क्या करता है सऊदी अरब जाता है कमाने के लिए, वहां दुबई जाता है कमाने के लिए, खर्च नहीं करता। लोग कहते हैं अरे खर्च कर, कहता है नहीं मेरी मंजिल ये नहीं है, अरे मेरा वतन असली तो पाकिस्तान है, मैं मजा गांव का रहने वाला हूँ, वहां से मेहनत करने के लिए आया हूँ कि यहाँ से कुछ जमा पूंजी जमा करके वहां ले जाऊं और वहां घर बनाऊं और चिंता और आराम से रहूं। बोले भाई जो बाहर नौकरी करने जाता है इसीलिए जाता है कहीं, या माँ बाप को ऐसे छोड़ने का शौक होता है, कोई इसी शौक से छोड़ देता है, माँ बाप को भी चलो बाहर का घर वहां मिलेगा, खानदान को छोड़ देता है, नहीं अपना मुल्क छोड़ा अपना वतन छोड़ा अपने खानदान वाले छोड़े किस लिए कि वहां जाकर के कमाऊंगा। और वहां से जब आता है कमा करके अब कहता है अब वतन आ गया, अब खर्च करने का वक्त आया है, पहले जमा करने का वक्त था, अब खर्च करने का वक्त है, अब खर्च करता है खाना खाना वाले भी खाते को भी खाते हैं। इसी तरीके से अल्लाह ने हमें वहां से भेजा कि तुम्हें दुनिया के अंदर भेज रहा हूँ, जितना ऐश और आराम तुम्हें आखिरत को उठाना है उतनी दुनिया में मेहनत कर दी। नमाज रोजा हज ज़कात जिहाद ये क्या है, गुनाहों से बचना ये कैश के चेक है, कैश के चेक सुनकर सबके लड़कों पर हंसी आ जाती है। 1000 का ही गुना ये इसीलिए इबादत है दुनिया की जबान में समझाता हम हमारी जबानों में कि ये क्या है कैश का चेक है।
جزاک اللہ جزاک اللہ.
نماز پڑھ لی کہ پی گیا کیش کا لے گا اسی وقت کیش کرا لو, اور اس کے بدلے میں دنیا میں تو روپیہ ملتا ہے تو ختم ہو جاتا ہے, لیکن نماز کے بدلے میں ایسی چیز دیتے ہیں اللہ تعالیٰ, ایسا کیش دیتے ہیں کہ جو ختم ہونے والا نہیں ہے, خود اس کی خوشی اس کا مزہ ابدی ابدی ہوگا. دنیا کے اندر مل رہا ہے, دنیا میں بھی اللہ تعالیٰ اس کی جزا عطا فرما رہے ہیں, اور فرما رہے ہیں کہ صرف دنیا ہی میں نہیں ہے, ارے جب تو لوٹ کر میرے پاس آئے گا تب بھی اس کی جزا ملے گی. جتنے اعمال ہیں یہ اعمال کی مثال یہی, تو انسان کتنا کما سکتا ہے. ایک دفعہ اللہ کہتی ہے رات کو اٹھا, دادا نے فرمایا اگر رات کو نیند کھل جائے, دو بجے کھل گئی, سردی کی راتیں لمبی راتیں انسان کی نیند کھل جاتی ہے, آنکھ کھل گئی, فرمایا کچھ کرنے کی ضرورت نہیں ہے, خالی ہاتھ اٹھا کر کے دو یا اللہ میرے غلاموں کو معاف کر دیں, تو پھر سو گا. فرما اللہ تعالیٰ کو یہ عطا کیسی پسند آئے گی کہ میرا بندہ سوتے میں سے اٹھا پھر بھی مجھے نہیں بھولا, پھر بھی یہ کہا یا اللہ میرے غلاموں کو معاف کر دیجیے, پھر سو گیا. کوئی مشکل آ گئی ہے اس کے لیے دعا کرتا ہے, آپ کھل گئے کہنے اللہ میری مشکل آسان کر دے, پھر سو گیا. یہ آپ کھل گئی اس سے بڑھ کر اللہ کا نام لیا اللہ, پھر اس کی بات جلد جلال اٹھا دوسری طرف ہوا سو گیا. اللہ تعالیٰ کو کتنا رحم آئے گا کہ میرا بچہ جب جاگتا ہے جب بھی میرا نام لیتا ہے, جب سوتا ہے تب بھی میرا نام لیتا ہے, کھانا کھاتا ہے تو میرا نام لیتا ہے, مسجد میں جاتا ہے تو میرا نام لیتا ہے, بازار میں جاتا ہے تو میرا نام لیتا ہے, کاروبار کرتا ہے تو میرا نام لیتا ہے. جزاد نے فرمایا جتنا جس کا نام لیا جاتا ہے اتنی ہی محبت اس کی پیدا ہو جاتی ہے. بولے بھائی جس کا نام بار بار لوگے اس کی محبت آئے گی جیتے یا نہیں, اور جس کی محبت کے اندر آ جائے, جب اصل جیت محبت ہے, اللہ والوں کے پاس جانے کا مقصد کیا ہے کہ اللہ کی محبت جیت سے رہ سکتا ہے. پھر اس کے بعد کیا ہوتا ہے, جب محبت دل کے اندر آ جاتی ہے تو پھر وہ نور اللہ تعالیٰ اس کے دل کے اندر داخل کرتے ہیں کہ اس کے جسم کے بال بال کو اللہ تعالیٰ, دادا نے فرمایا کہ اللہ والے راج ایسے ہیں جس کی زبان اللہ عطا کر دیتا ہے لیکن ان کے بال بال کو اللہ تعالیٰ زبان عطا کر دیتا ہے, ان کی باتوں سے نہیں ان کے اشاروں سے لوگوں کو ہدایت ملنے لگتی ہے, ان کی بات سے نہیں ان کے اشاروں سے اللہ تعالیٰ لوگوں کو ہدایت عطا فرماتے ہیں. حضرت جلال الدین رومی رحمتہ اللہ علیہ کی زبان اللہ تعالیٰ نے کچھ دن کے لیے بند کر دی, مستقبل کا ایک شعر بھی نہیں ہو رہا. حضرت جلال الدین رومی رحمتہ اللہ علیہ رونے لگے, پھر یہ فرمایا کہ جب پانی نکالتے نکالتے کنواں خالی ہونے لگتا ہے تو کچھ دیر کنویں کو ایسے ہی چھوڑ دیا جاتا ہے کہ پھر بھر جائے پھر دوبارہ پانی نکالا جائے گا, تو فرمایا مادوں کی زبان عارضی طور پر بند ہو جاتی ہے, چلتی نہیں ہے, کسی بھی روک دی جاتی ہے کہ ابھی اس کے اندر سے پانی نکل گیا, پھر جب پانی آ جائے گا پھر کھول دی جائے گی.
ماشاءاللہ
ایک دفعہ حضرت بار مسیح اللہ صاحب جلال غازی رحمت اللہ علیہ حضور تشریف لے گئے اور بڑے بڑے علماء وہاں موجود تھے, دادا موجود تھے, حضرت مولانا شاہ ابوالحسن صاحب رحمت اللہ علیہ موجود تھے, خواجہ صاحب رحمت اللہ علیہ موجود تھے, حضرت علی رحمت اللہ علیہ کے بڑے بڑے علماء موجود تھے, حضرت مولانا شاہ رسول اللہ صاحب رحمت اللہ علیہ خاموش بیٹھ گئے, حضرت کا مغرب خاموش ایک دم نہیں تھا. پھر مغرب کی اور فرمایا کہ آج کی میری خاموش مجلس سے جس کو فائدہ نہ ہوا ہو کل سے وہ میری دوسری مجلس پر آئے کیونکہ اس کو فائدہ نہیں ہوگا, کیونکہ جو نور اللہ کا ان کے اوپر برس رہا ہوتا ہے, اگر مومن کے دل کے اندر ذرا سا بھی ایمان ہے تو اس نور کے چھینٹے ان کے اوپر ضرور پڑتے ہیں, اور نور کو محسوس کیا جاتا ہے, بتایا نہیں جا سکتا. آپ کو کوئی شخص پوچھے بھائی نور کیا چیز ہے, نور ہے کیا چیز, کوئی انسان اس کی تعریف کر سکتا ہے؟ ارے نور تو ایک ایسی چیز ہے جو محسوس کی جا سکتی ہے, جیسے انسان آم کی تعریف کسی کو سمجھا سکتا ہے انسان, ایک انسان نے زندگی میں آم نہیں کھایا, ये पाकिस्तान वाले आम तो खा लेते हैं, कटहल किसी ने नहीं खाया। कटहल बहुत कम लोगों ने खाया, देखा भी कम होगा। ये इतना बड़ा फल होता है और बहुत प्रसिद्ध होता है। आज आपने उसको समझाया कटहल इतना बड़ा जरा होता है, इसका जरा से इतना बड़ा नहीं होता। फल इतने बड़े बड़े उसमें लगते हैं, फिर उसको चीरा जाता है, फिर उसके अंदर से इतनी बड़ी बड़ी गुठलियां निकलती है, फिर उसका गुदा खा लेते हैं और उसके अंदर से जो गुठलियां निकलती है उसको भी फेंकते नहीं है, उबाल करके उसको भी खा लेते हैं। आप जिसने नहीं खाया वो पूछता है उसकी मिठास कैसी होती है, क्या चीनी जैसी? वो कहता है बिल्कुल चीनी जैसी मिठास नहीं होती। वो कहता है शहद जैसी? कहता है शहद जैसी भी नहीं होती। एक फल का मजा समझाने से इंसान खाते रहे तो यूं चीजें सच तरीके से समझाएंगे। यहाँ ऐसे बांग्लादेश बहुत रहते हुए वहां कटहल बहुत होता है, हिंदुस्तान में भी बहुत होता है, लेकिन एक फल की लज्जत समझाने से इंसान आदित है। आदमी से क्या कहता है, दो घंटे समझाया तकलीफ की, उसके बाद कहता है ये नहीं खाया, मुझे वो भी समझ आ गया इसका मजा क्या। तो नूर के अल्लाह का नूर इसकी लगता क्या है, अगर ये समझ में रहा है कुछ देर अल्लाह वालों के पास जाकर के बैठो, कुछ देर अल्लाह वालों की सोबत में बैठो, खुद बहुत नूर की लगता आपके दिल में महसूस होने लगेगी, फिर भी आप समझा नहीं सकेंगे, समझ सकेंगे समझा नहीं सकेंगे। समझ में तो आ जाती है, वो समझ में तो आता है अल्लाह के दार के बारे में, वो नजर तो वो समझ में तो आता है, नजर नहीं आता। बस मैं पहचान, मैं जान गया तेरी पहचान मेरी है। अल्लाह को किसी ने नहीं देखा, लेकिन अल्लाह के ऊपर यकीन है सब को, अल्लाह ताला की जान मौजूद है, लेकिन अल्लाह को किसी ने देखा नहीं देखा। लेकिन क्या है, कोई आपको चीज किसी को समझानी होती है तो दलालत बताते हैं कि बादशाह का घर जाना है, तो देखो बादशाह के घर की दलालत क्या छूट है, जानता नहीं है, लेकिन देखना इतनी ऊंची बिल्डिंग हो और ऐसा ऐसा इंतजाम लगाओ तो समझ जाना ये बादशाह है और करता है। तो अल्लाह ने फरमाया कि मुझे अगर पहचानना चाहते हो तो फरमाया मेरी जात के अवार नहीं करो, मेरी जात के अंदर और मत करो, मेरी निशानियों के अंदर और करो। मेरी जात पे गौर मत करो, अगर अल्लाह की जात पे इंसान गौर करेगा तो क्या होगा, महदूद हो जाएगा। क्यों? अल्लाह की जात गैर महदूद जात है, इंसान सिर्फ अपनी मौत को लेके कि इंसान मर जाता है। हदीस आदमी जब बुखारी शरीफ पढ़ी कि हदीस आई तो हमारे साथी ने एतराज कर दिया कि साथी वो तो हदीस में तो आता है कि मुर्दे को कब्र में डाल दिया जाए, जब वो पड़ा रहेगा कब्र के अंदर, फिर उसको जो है पड़े 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 हजारों साल गुजर जाएंगे, फिर उसके बाद जब उसको उठा दिया जाएगा जन्नत में भेज दिया जाएगा, कब तक जन्नत में रहेगा? तो उसने बताया कि देखो ये चीजें आकल से समझ में नहीं आती, बस सुनो और क्या तो आमना और सतना, ये चीजें समझ में आने वाली नहीं है। इंसान मुर्दा हो जाता है कि अल्लाह मैं जन्नत में जाऊंगा कब तक रहूंगा, 1,000 साल, 2,000 साल, 5,000 साल, 2 करोड़ साल। अल्लाह ताला फरमाते हैं इससे भी ज्यादा, कहता है अल्लाह कितने साल, 100 साल में तो यहाँ इंसान पूरा हो जाता है और वहां 2 करोड़ 3 करोड़ कितना रहूंगा। तो अल्लाह ने फरमाया मेरी जात के अंदर गौर मत करो, मेरी निशानियों में गौर करो, मुझे निशानी से पहचानो। हर इंसान निशानी से पहचानता है, ये आसमान, ये जमीन, ये पहाड़, ये समंदर, ये दरिया, ये तालाब, ये नदियां, ये परिंदे, ये दरिंदे, ये सब चीजें देखकर इंसान को मालूम होता है कि कोई इनको चलाने वाला है, कोई इसको पैदा करने वाला है, कोई आलम को बनाने वाला है, इस आलम को चला रहा है, कोई नाम तो है पीछे से। पुतली का नाच जो दिखाते हैं वो क्या करते हैं, धागा लेकर के धागा ऊपर कर लेते हैं और जैसे जैसे वो धागा ही रहते हैं वैसे वो कठपुतली का हाथ पीने लगता है, तो बच्चे देखकर खुश होते हैं, कह रहे मेरे को पता है मिलाई नहीं रहा है, लेकिन उस बच्चे को उन्हें मालूम नहीं है कि इसके पीछे एक हाथ है जो उंगलियों की हरकत से इसको हरकत दे रहा है। तो जब बच्चे होते हैं जिनके अंदर अकल नहीं होती, इंसान तो बन जाता है लेकिन अकल से नामाकूल है, काफिर है, वो समझते अरे ये आलम तो सारा ऐसे ही चल रहा है, अरे साइकिल बगैर चलाए बगैर नहीं चलती। कोई इंसान जो तैयार है नहीं साइकिल देखी थी, कोई ऐसा नहीं था चली जा रही थी खाली, कोई यकीन चलेगा? एक शख्स टैक्सी के इंतजार में खड़ा था, वो बेचारा सर्दी बहुत ज्यादा थी, तो कुछ देर के बाद एक गाड़ी जो सिर्फ गाड़ी को हाथ देगा वो गाड़ी चली जाती, कुछ देर बाद देखो एक गाड़ी आ रही है आहिस्ता आहिस्ता, तो बेचारा जल्दी से जो है उसने कहा कहीं ये गाड़ी भी ना निकल जाए, वो जल्दी से उनकी गाड़ी के अंदर बैठ गया। बैठने के बाद जब उसको होश आया उसने इधर उधर देखा तो गाड़ी में ड्राइवर ही था, अब वो डर गया बेचारा। तो कुछ देर के बाद जैसे ही गाड़ी रुकी तो वो उतरा, उतर के उसने देखा कि कुछ लोग खड़े हैं, अरे गाड़ी के करीब बदला ना गाड़ी में आते हुए, उसने कहा किस से आते हुए? कहा मैं इतनी दूर से गाड़ी में बैठ करके आ रहा हूँ, गाड़ी में कोई भी नहीं था। तो मालिक कहने लगा अरे बेवकूफ, नहीं तो धक्का देकर के लेकर के आया हूँ यहाँ पर, बैठा हुआ क्या समझ रहा था कि बगैर गाड़ी धक्का नहीं चल रही है? तो बात समझते हैं कि आलम क्या है, ऐसे ही चल रहा है, एक गाड़ी और एक साइकिल नहीं चल सकती। और दादा ने एक इसकी और मिसाल दी, अजीब और गरीब मिसाल, फरमाया कि आपके पास एक शख्स आया जंगल में निकलकर, उसके हाथ में इतनी मोटी किताब है, आपने पूछा ये क्या है? उसने कहा ये दीवाने वाले हैं। तुझे कहाँ से मिली? कहाँ से मिली क्या मतलब है? ये दुनिया तो मकान की थी, मैं जंगल के अंदर गया, मैंने देखा कि वहाँ एक बंदर था, उसने जो है दरख्त काटा, दरख्त कलम पर आया, पानी से जो है सवार कर आई और दीवाने वाली दिखकर मुझे दे दी। फरमाया कोई यकीन करेगा? हाँ अगर मिला मालिक होंगे तो पहले ही चप्पल धो ही पाएंगे, मेरे पूरे दिमाग पर पानी फेर दिया तुमने। फरमाया कि जब जंगल के अंदर एक दीवाने वाले कोई नहीं ले सकता लिखने वाले के बगैर, तो ये आलम कितना जल सकता बगैर चलाने वाले के बगैर, ये सारे आलम के पीछे कोई चलाने वाला है। लोग कहते हैं मौलाना सब महंगाई बहुत हो गई है, आटा 26 रुपए किलो मिल रहा है, अगर नाजिम जब चाह रहा है ना जब भी तो तेरा बात खाता था, अब तुझे भी 26 रुपए तो अल्लाह खिलाफ हो रहा है, तुझे अल्लाह खिलाफ हो रहा है, भूखा तो नहीं रखा अल्लाह ने, जितनी भी महंगाई हो जाए अल्लाह के जिम्मे अल्लाह के हर जानदार दी रोड चीज का रिस्क किसके जिम्मे? अल्लाह ने अपने जिम्मे दिया है, मखलूक के जिम्मे नहीं लगा है। तो क्यों परेशान होते हैं कि महंगाई हो गई, हमारा कारोबार खत्म होता जा रहा है, कारोबार से अगर रिस्क मिलता तो जिसकी दुकान 50 लाख की है वो कम से कम 500 की है दुकान, अकल अकल कहती है कि तूने 50 लाख कमाता है तू, अरे कम से कम 5 रोटी तो खा, जो 50 लाख खाता है वो आधी रोटी खाता है, और जो 50 रुपए कमाता है वो 5 रोटियां। देखिए मजदूर मजदूर है, दिन भर गड़ा खोदता है, लेकिन जब खाने के लिए बैठता खाता तो आनंद भी साफ। हमारे दर्दों को मैं कहता हूँ मदद से कि तुम लोग खवानी कहते हो, जब बैठते हो तो कुछ भी नहीं देखते, दाल को दाल था, शोरबा तो शोरबा था, रोटी तो रोटी था, हालांकि इतना कमाते ही कुछ भी नहीं मिल रही है। आकर का तकाजा ये था कि ये तो भूखे मर जाते, इनको तो कुछ भी नहीं मिलना चाहिए था, लेकिन क्या है अल्लाह ताला खिला रहे, जब रोटी का जिम्मा अल्लाह ने लिया है तो हमें परेशान होने की क्या जरूरत है? बाप बेटे के सब पे हाथ रख के जाता है, बेटा मैं तेरे साथ हूँ, तो तेरी जिम्मेदारी मेरे ऊपर है, तू फिर क्यों लोग फिक्र करता है, तेरी शादी की खाने की खिलाने की जिम्मेदारी मैं लेता हूँ। तो बेटा क्या करता है, नाचता और बाहर भागता है, दोस्तों को बताता है आज मेरे बाप ने कहा कि तेरी सारी जिम्मेदारी सारी ख्वाहिशा मेरे जिम्मे है, اللہ تعالیٰ فرماتے ہیں تم میرے ہو جاؤ، تمہاری ساری ذمہ داری میرے اوپر. ہر انسان یہ سوچ رہے کہ اپنی ذمہ داریاں کس کو لینی ہے، اپنے سر رکھ کر پریشانی مول لینی ہے یا اللہ کے حوالے کر دینی ہے. رات کو یہ کہہ دے یا اللہ جتنے میرے کلچے امور ہیں یا اللہ سب میں نے تیرے حوالے کی ہے، میں سوتا ہوں. پھر دیکھو زیادہ کر ایسا سو کے صبح تک آتی. اللہ تعالیٰ عمل کی توفیق عطا فرما. جو آگے نماز پر دل میں جو آگے اللہ تعالیٰ عمل کی توفیق، مجھے بھی عمل کی توفیق عطا فرمائے، ہم سب کو عمل کی توفیق عطا فرمائے. ہم سب محتاج ہیں اللہ کے. یا ایھا الناس اے لوگوں، انتم الفقراء، تم میرے فقیر ہو. اس کے اندر اللہ نے یہ نہیں فرمایا کہ وزیر میرا فقیر نہیں ہے، بادشاہ میرا فقیر نہیں ہے، امیر میرا فقیر نہیں ہے، غریب میرا. ارے تم سب فقیر ہو، جتنے کے جتنے ہو سب فقیر ہو. جب ہم فقیر ہی ہیں، مانگنا کس ہے اللہ سے، تو جس کا فقیر ہوتا ہے اسی سے مانگتا ہے. دادا نے فرمایا اور فقیر پیالہ لے کر چلتے ہیں، رات کو پیالہ بستر سے ہٹا کر کے رکھتے تھے. اللہ نے فرمایا تو دائمی فقیر ہے، تیرا پیالہ بھی دائمی ہوگا. رات 2 بجے آپ کھل جائے، ہاتھ جوڑو، پیالہ بن گیا نہیں بن گیا، لیکن دنیا بھی فقیر ہو. رات 2 بجے کو دروازہ کھٹکھٹا کر کہے اتروچ فقیر یہ لے 50 روپے بیچے، تو کیا کرتا ہے؟ پیالہ ڈھونڈتا ہے. کیونکہ وہ عارضی فقیر ہے، کم معلوم ہے، اللہ تعالیٰ اس کو غنی کر دے. لیکن اللہ نے انسان کو فرمایا تو دائمی فقیر ہے، تیرا پیالہ بھی دائمی ہے، دونوں ہاتھوں کو ملاؤ، پیالہ بن گیا. سوچے بھی تو اٹھا کہ یہ اللہ میری مشکلات آسان کر دے، معلوم کس ہو گیا؟ اللہ کے عارضی نے اپنے نور کر کے دیکھا اللہ تعالیٰ کس طرح آسان فرمایا. الحمدللہ رب العالمین.